नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ प्रत्येक महिनाको 17 गते बिहान 7 बजे प्रसारण हुने शिवसताक्षी खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। कार्यक्रम शिवसताक्षी खबरमा हामी शिवसताक्षी नगर क्षेत्रमा भइरहेका कामहरू, त्यहाँका जनताको अपेक्षा र जनताको अपेक्षालाई त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरूले कसरी सम्बोधन गरिरहनु भएको छ लगायतका विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले शिवसताक्षी नगरपालिकामा पछिल्लो विकास निर्माणका कामहरू अथवा पछिल्ला गतिविधिहरू के कसरी अगाडि बढिरहेका छन्, कामहरू कसरी भएका छन्, जनताका अपेक्षाहरू थुप्रै छन्, ती अपेक्षाहरूलाई शिवसताक्षी नगरपालिकाले पछिल्लो चरण कसरी सम्बोधन गर्न सकिरहेको छ भन्ने विभिन्न विषयहरूमा कुराकानी गर्ने जमर्को गरेका छौँ। शिवसताक्षी नगरपालिकामा धेरै सम्भावनाहरू र त्यति नै चुनौतीहरू रहेका छन्। शिवसताक्षीमा कृषि र धार्मिक पर्यटक लगायत पर्यटकीय क्षेत्रहरू धेरै रहेका छन्। ती क्षेत्रहरूलाई विकास गर्न सके रोजगारी लगायत थुप्रै सम्भावनाहरू देखिन्छन्। कोशी प्रदेशकै प्रमुख कृषि उत्पादन हुने क्षेत्रमा लिइन्छ शिवसताक्षी नगरपालिकालाई। त्यसै गरी नदी नै नदीले घेरिएको यो नगरपालिकामा चुनौतीहरू पनि त्यति नै छन्। अव्यवस्थित बसोबासी र त्यहाँको जमिनलाई अथवा धनीपूर्जा प्राप्तका लागि धेरै वर्षदेखि प्रतीक्षा गरेका नागरिकहरूलाई सम्बोधन गर्नु पनि अहिलेको चुनौती छ। यो सङ्घीय सरकारले गर्ने काम भए पनि यसको व्यवस्थापन शिवसताक्षी नगरपालिकाले गर्नुपर्नेछ। यी लगायत विभिन्न विषयहरू छन् शिवसताक्षी नगरपालिकामा। ती विषयहरूमा अहिले शिवसताक्षी नगरपालिकाले कसरी योजना बनाएर अगाडि बढिरहेको छ त, यसै विषयमा आज हामीले शिवसताक्षी नगरपालिकाका प्रशासन शाखा प्रमुख डिली नेपालसँग कुराकानी गर्ने प्रयास गरेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डिली सर, यहाँलाई रेडियो भिजनमा हार्दिक स्वागत छ।
हजुर नमस्कार। हजुर धन्यवाद।
शिवसताक्षी नगरपालिकामा नगरपालिकाको यो दोस्रो कार्यकालमा तपाईँहरू हुनुहुन्छ। पहिलो कार्यकाल सिकाइको वर्षका रूपमा पनि रह्यो र त्यस वर्ष थुप्रै योजनाहरू अगाडि सारेका थिए, धेरै कामहरू पनि अगाडि बढ्ने क्रममा थिए। विशेष गरेर भौतिक पूर्वाधारतर्फ रिङ रोडको अवधारणा थियो, ट्रङ्क रोडहरूको अवधारणा थियो। अहिले चाहिँ शिवसताक्षी नगरको नगरपालिकाको प्रमुख प्राथमिकता के छ र अहिले तपाईँहरूले कसरी कामहरू अगाडि बढाउँदै हुनुहुन्छ सर?
पहिलो कार्यकाल एउटा आधार वर्षको कार्यकाल पनि रहेको थियो।
हजुर।
र हजुरले अहिले उठाउनु भयो जस्तै रिङ रोड, ट्रङ्क रोड, दुधे रङ्गशाला लगायतका हाम्रा चाहिँ जुन नगर गौरवको रूपमा त्यतिखेर स्थापना गरिएका, सुरु गरिएका, निर्णय गरिएका भौतिक पूर्वाधारका योजनाहरू निरन्तर चलिरहेका छन्।
हजुर।
र चालु आर्थिक वर्षमा पनि रिङ रोडको कार्यलाई निरन्तरता दिइरहेको छ र दुधे रङ्गशालालाई पनि यो पटक प्याराफिट गत वर्षैदेखि नै सुरुवात भइरहेको छ, त्यो काम चलिरहेको छ। त्यसलाई चाहिँ एउटा लाग्छ झापा जिल्लाकै उत्कृष्ट रङ्गशालाको रूपमा निर्माण गर्ने भन्ने उद्देश्यका साथ प्याराफिटको निर्माण कार्य निरन्तर चलिरहेको छ र गत वर्षदेखि नै यी योजनाहरूमा अब नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरू क्रियाशील ढङ्गले लागिरहनु भएको छ र त्यसको सहयोग र सपोर्टमा हामी प्रशासनिक क्षेत्रका मान्छेहरू पनि लागिरहेका छौँ र जुन पहिलो कार्यकालमा भएका आधार तयार गरेका सडकहरूलाई अथवा भौतिक पूर्वाधारका योजनाहरूलाई निरन्तर रूपमा अगाडि बढाउने कार्य भइरहेको छ।
जस्तै डिली सर, समृद्ध नगर निर्माणका लागि भौतिक पूर्वाधार त आवश्यक पर्छ नै, तर यहाँ रोजगारीका कुराहरू अथवा आत्मनिर्भरका कुराहरूलाई विशेष प्राथमिकता दिनुपर्ने हो। धेरै पालिकाहरूले सुरुवात त गर्नुहुन्छ तर त्यस्ता कुराहरूमा चाहिँ बजेट अलिक कम र भौतिक पूर्वाधारमै बढी जोड दिएको पाइन्छ। शिवसताक्षी नगरपालिकामा विशेष गरेर कृषि क्षेत्रमा ठुलो सम्भावना रहेको छ, पर्यटक क्षेत्रमा पनि धेरै सम्भावनाहरू देख्न सकिन्छन् जसका कारण धेरैले रोजगारी सिर्जना अथवा आत्मनिर्भर बन्न सक्ने देख्न सकिन्छ। यसतर्फ विशेष ठोस योजनाहरू चाहिँ के कसरी अगाडि बढेका छन्?
छ हामीले चाहिँ पर्यटन क्षेत्रको रूपमा विशेष गरी अहिले हाम्रा 3 पर्यटकीय स्थलहरू दोमुखा, सताक्षी धाम र चिल्लागढ धाम,
हजुर,
यी 3 पर्यटकीय क्षेत्रहरूको विकासका लागि निरन्तर बजेट अब यहाँहरू अथवा सर्वसाधारणले पनि देख्न सक्ने गरेको अहिले दोमुख पर्यटक क्षेत्र स्थलमा धेरैभन्दा धेरै मान्छेहरूको आवागमन हुने र त्यहाँ चाहिँ नि व्यापार व्यवसायहरूको वृद्धि हुने, आय आम्दानीहरूको चाहिँ त्यहाँ सबै कार्यहरू हुने गरेको पाइन्छ भने सतक्षीधाम क्षेत्रमा पनि निर्माणका कार्यहरू सबै भइरहेका छन् र त्यहाँ आवाज जावत गर्नेहरूको धार्मिक पर्यटकहरूको धेरै आवाज जावत बढिरहेको छ भने यता तिल्लागढ धाममा पनि अहिले सडकहरूलाई बनाउने, तिल्लागढ धामलाई नयाँ किसिमले बनाउने र त्यहाँ विभिन्न धार्मिक चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने गरीको नगरपालिकाको सहयोगमा त्यहाँको स्थानीय समितिहरूले पनि त्यसलाई अगुवा बनाइरहनु भएको छ र पर्यटक क्षेत्रको विकासमा चाहिँ लागिरहेको छ जसले गर्दा आन्तरिक रूपमा रोजगारी सिर्जना गर्ने गरीको उद्देश्य छ। त्यस्तै कृषिको क्षेत्रमा पनि यही पटक पनि हार्वेस्टर मेसिन अब चाहिँ शिव शताक्षी भनेको धान उत्पादन गर्ने जहाँ चाहिँ कन्काई सिँचाइको पानी सिंचित हुन्छ अधिकांश भूभागमा र त्यसमा चाहिँ धानको उत्पादन हिउँदे धान बर्खे धान दुवै किसिमका धानहरूको उत्पादन र वृद्धि हुने र सँगसँगै पुराना रैथाने बालीहरूको संरक्षण गर्ने कालो नुनिया बासमती धानहरूको चाहिँ प्रवर्धन गर्ने नगरपालिकाको आफ्नै कार्यक्रम पनि छ र त्यसमा चाहिँ हामीले कालो नुनिया धान बासमती धान उत्पादन गर्ने कृषकहरूलाई जमिनमा लगाएको खेती अनुसारको लागत चाहिने सहभागितामा उहाँहरूलाई पनि हामीले उत्पादन अनुदान दिने कार्यक्रम पनि सँगसँगै राखिया छ र यो पटकदेखि अब यो धान कटान र पेलान गर्ने धान झार्ने प्रविधिका लागि नगरले हार्वेस्टर मिसिन पनि यो पटक खरिद गर्ने र किसानहरूको धान सहुलियत ढङ्गले काटिदिने त्यहाँबाट चाहिँ त्यो धानलाई चाहिँ सुकाउने त्यो धानलाई चाहिँ मिलमा लगेर पिसाउने चामल बनाउने खाद्यान्न आपूर्ति गर्ने विषयको लागि डायर मिसिन हामीले गत आर्थिक वर्षदेखि नै यो डायर मिसिन प्रदेश सरकारको सहयोगमा हामीलाई प्राप्त भएको छ भने अहिले यसको निर्माणको अन्तिम चरणमा चाहिँ गइरहेको छ। सम्बन्धित सेवा प्रदायकले त्यसलाई गरिरहनु भएको छ। त्यसले गर्दा कृषि क्षेत्रमा पनि हाम्रो चाहिँ सँगसँगै लगानी र प्रवर्धन चाहिँ चलिरहेकै छ।
जस्तै तपाईँले प्रसङ्ग उठाउनुभयो डायर मेसिनको कुरा, यो विशेष गरेर बर्खे धान, बर्खे धानहरू चाहिँ अत्यन्तै सम्भावना छ किनभने सिंचित क्षेत्र कन्काई नदीको नहरले भेट्ने क्षेत्रमा बर्खे धान उत्पादन गर्न सकिने किसानहरूले चाहिँ भुसको दाममा धान बेच्नु परिरहेको गुनासो, लगानी पनि उठ्न नसक्ने किसानहरूले गुनासो गरिरहँदाखेरि डायर मेसिन आयो भने त्यो धानलाई चाहिँ धेरै महिनासम्म टिकाउन सकिने र राम्रो मूल्यमा बेच्न सकिने अवस्था सिर्जना हुन्छ भनिएको थियो। यो डायर मिसिनले कति क्षमता छ र कति किसानहरूलाई चाहिँ त्यसले राहत दिन सक्छ, के छ अनुमान गर्न सकिन्छ?
यसको चाहिँ अब करिब करिब चाहिँ 6,000 मेट्रिक टनसम्म चाहिँ त्यसले त्यहाँ सुकाउन सक्ने र त्यसले त्यसलाई डायर गर्न सक्ने, अब एकैपटक त हुन्न त्यो, तर त्यसको पनि डायर गर्ने सिस्टममा चाहिँ गर्न सक्ने गरेको थियो। त्यो क्षेत्र पनि त्यत्रो बनाएको छ, त्यसको चाहिँ जुन एरिया छ त्यो अनुसार पनि त्यो तयारीमा गइरहेको छ। तर अब यसलाई चाहिँ हामीले यही वर्षदेखि चालु अवस्थामा राख्ने भनेर चाहिँ धेरै कोसिस चाहिँ गऱ्यौँ, तर के प्राविधिक विषय विशेष गरी सेवा प्रदायकले पनि अब त्यो बेलामा उसले पनि आफूले काम के गर्न नसकेको र केही मिसिनहरूमा पनि के मिसिन आवश्यक थियो के थिएन भन्ने विषयमा चाहिँ अब त्यो जडान गर्ने विषयमा आपूर्ति गर्ने विषयमा चाहिँ के तालमेल नमिले त्यसले अलिक चाहिँ ढिलो हुन गयो र जोस अहिले चाहिँ यो निर्माणको चरण चाहिँ चलिरहेको छ, सायद अब उहाँले यो वर्षको अन्त्यसम्ममा चाहिँ त्यसलाई अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिएका छौँ। र शिव शताक्षी नगरपालिकामा उत्पादन भएको बर्खे धान जुन हाम्रो जुन जेठ हजारमा निस्कन्छ त्यो धान उत्पादन भएको धानहरूलाई चाहिँ डायर गर्न सहज गरी सकिने गरेको क्षमता त्यसमा छ।
अब विशेष गरेर जनप्रतिनिधिहरूले योजनाहरू बनाउनुहुन्छ, कार्यान्वयनको चरणमा सरहरू लाग्नुहुन्छ, यी बजेटहरू बन्दाखेरि चाहिँ अब चाहिँ भौतिक पूर्वाधारसँगै यस्ता कार्यहरूलाई उत्पादनसँग जोडेका र यसलाई बजारीकरण गर्नेतर्फ चाहिँ अलिक बढी बजेट छुट्याउनुपर्छ, भौतिक पूर्वाधारहरू त सधैँ भएर निरन्तर जाने हुन्, हामीले चाहिँ सुरुवात गर्नुपर्छ भन्ने खालको छलफल चाहिँ हुन्छ कि हुँदैन, यस विषयमा चाहिँ अब नगरले कसरी हेर्छ सर, केही नयाँपन दिन खोजिएको छ शिव शताक्षीमा?
छलफल हुन्छ, धेरै छलफलहरू हुन्छन्, गर्ने प्रयास पनि गरिन्छ, तर अब सँगसँगै के छ भने आय आम्दानीको कुरामा सहयोग र जुट्ने विषय चाहिँ यो भौतिक पूर्वाधारको विषयले पनि अलिक बढी चाहिँ सहयोग पुर्याउँदो रहेछ र स्थानीय जनताहरूको माग अपेक्षा पनि के हुन्छ भने हामीले जे जसरी स्थानीय स्तरमा उत्पादन गरेका वस्तुहरूलाई सहज गरी बजारीकरण गर्न बजारमा लैजानका निम्ति सबैभन्दा ठुलो हामीलाई चाहिने भनेको सडक पुल कलबट आदि इत्यादि रहेछन्। त्यसले गर्दा यिनीहरूको सहजता यिनीहरूलाई सहज गरी चाहिँ बगाउनुपर्छ भन्ने अपेक्षा चाहिँ जनताहरूको पनि माग हुन्छ। अब अधिकांश हामी हेर्छौँ जनस्तरबाट हामीले माग्ने योजनाहरू वार्डले आफ्नो बस्ती बस्ती स्तरबाट चाहिने योजना माग गर्दा पनि जनताको अपेक्षा चाहिँ सबैभन्दा धेरै चाहिँ त्यो भौतिक पूर्वाधारको विकासमै माग भएको देखिन्छ। त्यसले गर्दा केही केही पैसा अब अलिक बढी जनताको अपेक्षा अनुसार पनि विनियोजन गर्नुपर्ने अवस्था छ। तर आर्थिक आमदानी हुने किसिमले स्वरोजगार चाहिने सिर्जना गर्ने किसिमका साना साना भए पनि आफै स्वरोजगार बन्ने खालका कार्यक्रमहरू पनि सँगसँगै चाहिँ लाने गरी नगरको ध्यान जहिले गएकै छ गइरहन्छ र त्यसको लागि चाहिँ बजेट धेरथोर छुट्याउने गरिया छ र त्यसको कार्यान्वयन पनि भइराखेकै छन्।
अब अलिकति सर्वत्र चासोको विषय जस्तै शिवसताक्षी नगरपालिकामा अत्यन्तै धेरै नागरिकहरू अव्यवस्थित रूपमा बसोबास गर्नुभएको छ। अहिले भूमिहीन दलितहरूको जग्गा वितरणको कुराहरू पनि अहिले सङ्घीय सरकारले अगाडि सारेको छ। अहिले पुनः यो सरकारले चाहिँ भूमि आयोग पनि गठन गरेको अवस्था छ। धेरै अगाडिदेखि फर्म भर्नुभएका जनताहरूले आशै आशामा दिन बिताइरहेको अवस्था छ। धेरै सरकार परिवर्तन भएका कारण यो सङ्घीय सरकारले गर्ने काम भएका कारणले पनि अलिकति अलमलमा परेको जस्तो। यो भूमिहीनहरूको काम चाहिँ उहाँहरूलाई धनी पूर्जा वितरण गर्ने अथवा अव्यवस्थित बसोबासीहरूलाई धनी पूर्जा वितरण गर्नेसम्मका कामहरू चाहिँ अहिले कहाँ पुगेका छन् र अहिले तत्काल बनेको भूमि आयोगले तपाईँहरूसँग कसरी सम्पर्क समन्वय गरिरहेको छ सर?
अब यो करिब करिब 7200 अब ठ्याक्कै किनभने 7200 चाहिँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको चाहिँ धनी यो धनी पूजा प्राप्त गर्ने विषयमा जग्गा दर्ता गर्ने विषयमा चाहिँ निवेदनहरू हाम्रो नगरपालिकामा छन्। हामी यो धेरै वर्ष यो करिब करिब अब भनौँ न 76-75 सालदेखि नै हामी चाहिँ आएसदेखि नै अहिलेसम्म त निरन्तर छ। हामीले योभन्दा अघिल्लो राष्ट्रिय भूमि आयोग रहँदाखेरि पनि 1 नम्बर 2 नम्बर वार्डमा जति निवेदनहरू थिए उनीहरूको चाहिँ जग्गा नापजाँच गर्ने कार्यहरू मोटामोटी सकेर त्यसलाई चाहिँ त्यो प्रक्रियामा लानको निम्ति भूमि आयोग जिल्ला समितिमा पठाएका थियौँ। अब त्यो पनि अब भूमि आयोग त्यतिकै रह्यो, त्यो त्यहाँदेखि उता अगाडि काम बढ्न सकेन। अब हामी कहाँ छ, अपेक्षा धेरै छ जनताहरूको। सबैभन्दा ठुलो प्रमुख कार्य नै यो गर्दाखेरि उपयुक्त हुन्छ भन्ने पहिलो कार्यकालका जनप्रतिनिधिहरूको पनि चाहिँ मोटामोटी मुद्दा चाहिँ यही थियो र अहिले पनि यो छ। र अब तर अब यो चाहिँ स्थानीय सरकारले मात्रै गर्दा पनि नहुने, यो अहिले त मोटामोटी तिनै तहका सरकारहरूको चाहिँ नि विषय यसमा बनेको साझा चाहिँ सूचीमा यो काम परेको कारणले गर्दा अब यसलाई कसरी लैजाने भन्ने विषयमा अब केन्द्रीय सरकारले गठन गर्ने भूमि आयोगले अब त्यसलाई अगाडि बढाउनु पर्ने र सँगसँगै हामीले पनि त्यसलाई सहयोग गर्दै जानुपर्ने अवस्था छ। अब यो 72-73 निवेदनहरू त्यो चाहिँ नि अब हामीसँग छन्, सुरक्षित छन्, उहाँहरूका आवेदनहरू हामीले राखेका छौँ। अब अहिले नयाँ भूमि आयोग गठन भएको भन्ने जानकारी प्राप्त भएको छ, तर जिल्ला कार्य समिति पूर्णता हुन बाँकी छ, त्यारै अब त्यो पूर्ण भइसकेको जस्तो हामी कहाँ त्यस्तो जानकारी आएको छैन। र अहिले अब उहाँहरूले हामीसँग के कसरी जाने भन्ने सम्पर्क गर्न बाँकी नै छ, क्यारे सायद उहाँहरूको त्यो जिल्ला समिति पूर्णता भइसकेपछि हामीसँग सम्पर्क होला। अनि हामीसँग त हामी एकदम रेडीमा छौँ, हामीसँग फालहरू सबै, हामीसँग चाहिँ जनशक्ति पनि छ, हामीसँग हामीले अमिनहरू पनि व्यवस्था गरेका छौँ, हामी त्यसलाई अगाडि बढाउनको तयारी छौँ। तर अब यो भूमि आयोगको चाहिँ जुन कार्य प्रारम्भ भएपछि हामी त्यसलाई अगाडि बढाउँछौँ।
अब एउटा यसमा चुनौती थपिएको जस्तो यो पछिल्लो चरणमा फेरि जङ्गलको ठाउँ, जङ्गल र नदीले छोडेको ठाउँहरूमा बसोबास गरेका अथवा जङ्गल र नदीको एरियामा परेका चाहिँ जग्गाहरूलाई चाहिँ वितरण गर्न पाइँदैन, मिल्दैन भन्ने खालको पछिल्लो चरणमा एक किसिमको सूचनाहरू आएका छन्। यी सूचनाहरूले चाहिँ त्यहाँका नागरिकहरूलाई कतिको प्रभाव पार्ला, वर्षौँदेखि बसेका नागरिकहरूलाई, यस विषयमा चाहिँ तपाईँहरूले के छलफलहरू गर्नुभएको छ, के छ यसको अवस्था?
अब त्यस्तो छलफलै त छैन, तर विगतमा वर्षहरूमा पनि
फर्म भरेका मान्छेहरू पनि अन्यलमा हुनुहुन्छ नि त अहिले।
हो, कानुन विगतका वर्षहरूमा पनि बनाएको कानुनले चाहिँ विगत दस वर्षदेखि निरन्तर जोतबो गरिआएको भए निजहरूकै नाममा चाहिँ त्यो जमिन चाहिँ दर्ता गर्न सकिने भन्दा योभन्दा अघिल्लो कानुनमा थियो
हजुर,
र अहिले पनि कानुनमा केही संशोधन भएको अस्तिको अध्यादेश चाहिँ यहाँहरूले पनि सुन्नुभयो होला, सायद यो संसदमा चाहिँ त्यो पेस हुन्छ होला, त्यसमा चाहिँ अलिक केही खुकुलो बनाइएको छ भन्ने कुरा चाहिँ आएको छ त्यो अध्यादेश। अब जनताहरूले के छ भने विगत 10 वर्ष अगाडिदेखि जोतबोक गरिआएको जमिनमा चाहिँ जमिन चाहिँ जसले जोतबोक गर्यो उहाँहरूकै नाममा चाहिँ दर्ता गर्ने भन्ने चाहिँ यो अघिल्लो भन्दा योभन्दा अघिल्लो कानुनमा भएको व्यवस्थाले अहिलेसम्म त्यसरी नै हामीले लिइरहेका छौँ। अब संशोधित कानुनमा पछि थप केही कुरा आउँछ, अब यो पास गरेपछि फेरि आउँदो आइसकेपछि के हुन्छ त्यही सब त्यही बमोजिम जाला। तर जनता यहाँ हाम्रो चाहिँ के छ भने वडा नम्बर 11 सिंहदरी नगरपालिकाको वडा नम्बर 11 चाहिँ त्यो केही भाग चाहिँ राजमार्गदेखि उत्तरपट्टिको क्षेत्रमा पर्छ र त्यहाँ पनि केही जमिन नम्बरी पहिलाका नम्बरी जग्गाहरू पनि छन् भने अधिकांश जमिन चाहिँ अहिलेन जग्गाहरू छन्। त्यहाँ अब ठुलो घना बस्ती छ, लाग्छ यो अब 30-50 वर्षदेखि चाहिँ त्यहाँ बसोबास गरिरहेका चाहिँ स्थानीयवासीहरू हुनुहुन्छ। तर अब कानुनले तोकेको परिधिभित्र मोटामोटी सबैलाई समेट्ने अवस्था चाहिँ त्यहाँ देखिन्छ। अब कानुनले जे भन्छ त्यही कुरालाई हामीले अगाडि बढाइदिने हो।
अब अर्को प्रसङ्गमा कुरा गर्न मन लाग्यो, जस्तै आन्तरिक आय स्रोत बढाउनका लागि विशेष गरेर नदी जन्य सामग्रीहरूको बिक्री वितरण नदी नै नदीले घेरिएको नगरमा पनि पर्छ शिवशताक्षी, यी नदीजन्य सामग्रीहरूलाई उत्खनन गर्नका लागि चाहिँ व्यवस्थित गर्ने काम विगत वर्षहरूमा के अलमल अथवा ठेक्का नलाग्ने विवादहरू उत्पन्न हुने कुराहरू पनि थिए, यी आन्तरिक आय स्रोतलाई वृद्धि गर्न यस्ता नदीजन्य सामग्रीहरूलाई व्यवस्थापन गर्न चाहिँ अहिले शिवशताक्षी नगरपालिकाले के गरिरहेछ, अहिले सहज रूपमा अगाडि बढिरहेको हो?
अब शिवशताक्षी नगरपालिकाका सीमा क्षेत्रका दुईटा नदीहरू अब मोटामोटी प्रमुख छन् भनौँ, एउटा कन्काई नदी र एउटा कमल नदी। अब कमल नदी पनि कमल गाउँपालिका र शिवशताक्षीको सीमा नदी र कन्काई नदी पनि कन्काई नगरपालिका र शिवशताक्षीको सीमा नदी, त्यसले गर्दा कहिलेकाहीँ केही समस्या हुन्छ र त्यसलाई चाहिँ सहज गरी समाधान गर्ने गरिएको छ। सँगसँगै अब हाम्रो यी दुईवटा खोलाबाट निस्कने नदीजन्य पदार्थहरू चाहिँ अन्य अरू जस्तो मानव बिरिङमा उत्पादन हुने नदीजन्य पदार्थ लगाएर यता चाहिँ मावामा निस्कने जस्तो गुणस्तरको हाम्रोमा अलिक छैन। हाम्रोमा चाहिँ मोटामोटी बालुवाको काम चाहिँ मा प्रयोगमा आउने सामान्य केही मिक्स गिटीहरू हुने र पुरुवाको लागि प्रयोगमा आउने छन्, त्यसले गर्दा अब साह्रै ठुलो हाम्रोमा चाहिँ त्यस्तो नदीजन्य पदार्थबाटै आम्दानी भइहाल्ने अवस्था त छैन। तर पनि जति हुन्छ यो पटक चाहिँ ठेक्का सम्झौता भएको छ, अहिले त्यसको चाहिँ निरन्तर चलिरहेको छ।
अब धेरै अपेक्षा गरेको स्वास्थ्य क्षेत्र विशेष गरेर सङ्घीय सरकारले प्रत्येक पालिकामा एउटा नगर अस्पताल आफ्नै हुनुपर्छ भन्ने अवधारणा अनुसार शिवशताक्षी नगरपालिकामा पनि नगर अस्पताल बन्ने क्रम जारी थियो, यो सञ्चालनको विधि कस्तो बन्छ र कहिलेदेखि सञ्चालनमा आउने अपेक्षा छ अथवा आउनेछ, यसको के छ सर तयारी?
यसको चाहिँ यो नगर अस्पताल 15 हाम्रो चाहिँ 15 बेडको नगर अस्पताल हो, त्यो नगर अस्पतालको भौतिक पूर्वाधार र त्यसका भित्र इक्विपमेन्ट चयन गर्ने विद्युतीयहरू गर्ने कामहरू अन्तिम चरणमा पुगेका छन्। अब नगरका जनप्रतिनिधिज्यूहरूको मेयर उपमेयर वडाध्यक्ष लगायतका सबैको चाहिँ नै सम्भव हो भने यही वर्षको अन्त्यसम्म त्यसलाई प्रारम्भ गर्ने भन्ने अभियानमा छन् र अब त्यो सायद अन्तिम चरणमा पनि छ। अब केही फिनिसिङका कार्यहरू बाँकी रहेको छ, सायद त्यसको जोड छ जस 15 बेडको अस्पतालको लागि चाहिने भौतिक पूर्वाधारको अन्तिम तयारी चाहिँ भइरहेको छ।
यसलाई सञ्चालन गर्न चाहिँ अलिक समस्या छ, चुनौती भयो, डक्टरहरू चाहिँ पाउन गाह्रो पर्ने अथवा त्यसलाई व्यवस्थापन गर्न गाह्रो पर्ने भन्ने खालको एक किसिमको बुझाइ थियो, यसलाई चाहिँ सहज व्यवस्थापनको लागि बजेटहरूको व्यवस्था भइसकेको हो सर?
अब केही इक्विपमेन्टहरू चाहिँ स्वास्थ्य सेवा विभागले पनि केही केही दिने गरीको चाहिँ आश्वासन भएको छ र हामीले केही मागेर पनि पठाएको छौँ भने जनशक्तिको विषयमा चाहिँ हामीलाई केही अब अलिक अब एमडी होइन अब मेडिकल अधिकृत लगायतका चाहिने केही केही जनशक्तिहरू हामीले व्यवस्थापन गर्नुपर्ने अवस्था छ। हाम्रो चाहिँ सङ्घीय सरकारको एउटा मात्रै दरबन्दी छ त्यहाँ मेडिकल अधिकृतको र अब अरू बाँकी रहेको अब विशेषज्ञ चिकित्सकहरूको चाहिँ दरबन्दी हामीले आफै सृजना त गरिसकेका छौँ। अब यसलाई चाहिँ नै अब व्यवस्थापन गर्ने कार्यमा छलफल भइरहेको छ। अब अस्पताल सञ्चालन गरिसकेपछि त स्वभावैले त्यो राख्नुपर्ने अवस्थामा सिर्जना हुन्छ,
किनभने नगरपालिकाले चाहिँ कि दमक कि बिर्तामोड होइन सुरुङ्गा अथवा अन्य ठाउँ जानुपर्ने अवस्था छ। अब सामान्य बर्थिङ सेन्टर अथवा सिजर गरेर बच्चा जन्माउनेसम्मको अवस्था रहन सक्छ, त्यहाँ
रहन सक्छ, रहन सक्छ। अहिले पनि अब बर्थिङ सेन्टर त हाम्रो छ, त्यहाँ चाहिँ बर्थिङ सेन्टरमा चाहिने अब एसबिआई ट्रेनिङ प्राप्त चाहिने जनशक्ति पनि त्यहाँ हुनुहुन्छ। तर पनि हजुरले भने जस्तो अब तिरफार गरेरै होइन, अब केही मेजर केसहरू चाहिने लाइक गरेरै गर्ने गरीको चाहिँ भौतिक पूर्वाधारको तयारी चाहिँ भइरहेछ र त्यो अनुसारको जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्छ।
अब स्वास्थ्यको क्षेत्रमा जस्तै अब प्रत्येक वडामा अहिले त स्वास्थ्य चौकीहरू पनि निर्माण गरिएका छन्, यिनीहरूको व्यवस्थापन कस्तो छ अहिले? विशेष त ग्रामीण क्षेत्रहरूमा गाउँमा अब शिवशताक्षी नगर आफैमा पनि ग्रामीण इलाका पर्छ, धेरै तलका मानिसहरू चाहिँ स्वास्थ्य सेवा लिनका लागि जटिल अवस्थामा हुनुहुन्छ, टाढा सम्बन्ध आउनुपर्ने अवस्था हुन्छ, उहाँहरूलाई चाहिँ उच्च गुणस्तरको सेवा कसरी प्रदान गर्न सकिन्छ स्वास्थ्य चौकी मार्फत पनि?
अब हामीसँग चाहिँ अहिले तिनवटा स्वास्थ्य चौकी, एउटा चाहिँ प्राथमिक स्वास्थ्य केन्द्र छ जो नगर अस्पतालको रूपमा पनि त्यो विकास भइरहेको छ, र बाँकी रहेको सातवटा चाहिँ हाम्रो स्वास्थ्य केन्द्रहरू, आज पनि स्वास्थ्य केन्द्रहरू सबै वार्डमा छन् र आफ्नै भौतिक पूर्वाधार आफ्नै बिल्डिङमा चाहिँ उहाँहरूले सेवा दिइरहनु भएको छ र त्यहाँ हामीले एचएफ स्टाफ नर्सका जनशक्तिहरूको व्यवस्थापन गरिएको छ र आधारभूत स्वास्थ्य केन्द्रहरूमा आधारभूत स्वास्थ्य सेवाहरू चाहिँ उपलब्ध भइरहेछ भने स्वास्थ्य यो चाहिँ हाम्रो स्वास्थ्य चौकीहरूमा चाहिँ ल्याब समेतका चाहिने स्वास्थ्य सेवाहरू सञ्चालनमा छन् र हामीले अब यो अस्पताल निर्माण गरिसकेपछि चाहिँ अलि जो बाहिर गइहाल्नुपर्ने अवस्था सिर्जनालाई अन्त्य गर्ने नै हाम्रो उद्देश्य रहेको छ र जो आधारभूत रूपमा स्वास्थ्य सेवा चाहिँ हाम्रो प्रत्येक वार्डमा टोल टोलमा नै पुगेको चाहिँ छ।
अब विशेष गरेर सामाजिक विकासतर्फका खर्चहरू चाहिँ अनुदानका कुराहरू, सामाजिक विकासका चेतनाका कुराहरू, तालिमहरूका कुराहरू चाहिँ पालिकाहरूले अलिक चाहिँ प्रभावकारी भएनन्, यी तालिमहरू सञ्चालन पनि हुन्छन्, बजेट पनि खर्च हुन्छ र त्यसको उपलब्धि चाहिँ अत्यन्तै कम हुन्छ, जस्तै त्यहाँ सिकेका सिपहरू नगरमै सदुपयोग नभएका अथवा ती चाहिँ तालिमका लागि तालिम मात्रै भएका खालका गुनासाहरू धेरै पालिकामा आउँछन्। शिवशताक्षी नगरपालिकाले चाहिँ यस विषयमा कसरी योजना बनाएको छ, सामाजिक विकासतर्फका योजनाहरू चाहिँ कसरी अगाडि बढ्दैछन् सर?
अब तपाईँले भन्नुभयो जस्तै यो अरू पालिकाले आउने गुनासोको अशुद्धमा हाम्रो पनि गुनासो त अशुद्ध त रहने रहेको छैन, तर पनि हामीले गर्ने तालिमहरू चाहिँ जनबेसै गर्ने गरेका छौँ किनभने मागका आधारमै गर्ने गरिएको छ र अब यो माग गर्ने सिस्टम पनि हाम्रो अलिक परम्परागतै छ, अब यसलाई आधुनिकीकरण गर्ने र यसलाई आय आर्जनसँग जोड्ने भन्ने विषय नगरपालिकाको प्रयास रहिरहन्छ नै, जहिले रहिरहन्छ, किनभने हामीलाई पनि लागेको छ कम्तीमा पनि हामीले गरेको लगानीले कसैकोलाई चाहिने सहज बनोस् होइन, कसै चाहिने कम्तीमा आयसँग जोडियोस् भन्ने छ र अब हुँदै नभएको त होइन, गरेको मध्ये 20-25% त केही केही स्वरोजगार सिर्जना गरेर आफै चाहिँ केही गर्न पनि लाग्नुहुन्छ र त्यो तालिम लिने स्वयं व्यक्तिसँग पनि धेरै कुरा रिलेटेड हुँदो रहेछ, उसले चाहिँ मैले तालिम लिएँ अब म केही गर्नुपर्छ भनेर उसले लाग्नुभयो, सँगसँगै सहयोग र सपोर्ट सँगसँगै उहाँ लाग्न सक्नुहुन्छ, अब लाग्नु भएन तालिम लिनुभयो छोड्नुभयो भने पनि अब अलिअलि फलोअप त नगरले गर्छ तर त्यो सबै कुरा साध्य पनि हुँदो रहन्छ, त्यसले गर्दा हाम्रोमा चाहिँ अहिले के छ भने यो जुन निर्माण मजदुरहरूको विषयमा चाहिँ नगरपालिकाले विगतमा 2 वर्ष रेगुलर चाहिँ यो तालिम सञ्चालन गरेको थियो, त्यसले चाहिँ निर्माण मजदुरहरूलाई केही नयाँ स्किलहरू र काम गर्नको निम्ति उहाँहरूलाई चाहिने सहज बनेको, अब विभिन्न रोजगारसँग सम्बन्धित सङ्घ संस्थाहरूले उहाँहरूलाई चाहिँ काममा लाएको, हामीसँग रोजगार सेवा केन्द्र पनि छ, यो रोजगार सेवा केन्द्रले चाहिँ नि उहाँहरूलाई रोजगारदाताहरूसँग लिङ्केज गराइदिएको अवस्था चाहिँ हाम्रोमा पनि छ, तर पनि अझै यसलाई परिष्कृत गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ।
अब अन्त्यमा एउटा सरकै शाखा प्रशासन शाखामा भएको कारणले सोध्न मन लाग्यो, यो मुलुकमा गणतन्त्र आयो भन्छन्, सङ्घीय संहिता आयो, सिंहदरबारको अधिकार गाउँघरमै आयो भन्छन्, यो प्रशासनिक कार्य चाहिँ विगतका अगाडिका वर्षहरूमा जस्तै सरको त लामो अनुभव छ जिल्ला विकास समितिमा हुँदादेखिको हामीले सरलाई चिनेको, अब यो प्रशासनिक क्षेत्रको सुधारका लागि जनतालाई सहज सरल सेवा दिनका लागि चाहिँ के गर्दै हुनुहुन्छ अहिले पछिल्लोचोटि? जस्तै पहिले त हाकिमी शैली पनि हुन्थ्यो होइन, आदेश दिएर चल्ने शैली पनि हुन्थ्यो, यसमा परिवर्तन आएको छ पक्कै पनि। अहिले तपाईँले नेतृत्व गरिरहँदाखेरि चाहिँ यो प्रशासनिक चाहिँ विकासमा तपाईँहरू कसरी लाग्नु भएको छ?
अब यसमा दुई तिनवटा कुरा हुन्छ। जस्तो अब यो प्रशासनिक विशुद्ध प्रशासनिक क्षेत्र र आर्थिक प्रशासनिक क्षेत्र भन्ने, अब हामीले जनताहरूले तिर्ने कर सेवा शुल्क आदि इत्यादि अब अहिले अनलाइन मार्फत चाहिँ नै बुझाउने, अब उहाँहरूले बुझाएको कर सेवा शुल्कहरू चाहिँ सिस्टममा आउने, अब राष्ट्रिय स्तरको सिस्टममा आउने गरीको व्यवस्थापन गरिएको छ, र सँगसँगै त्यसलाई कसरी सहज बनाउने भन्ने विषयमा हाम्रा जनशक्तिहरूलाई अवार गर्ने, तालिम दिने, अब हिजै आज पनि हाम्रो ट्रेनिङ चलिरहेको छ, चाहिँ वडा स्तरका चाहिने यो कर प्रशासनसँग सम्बन्धित कर्मचारीहरूलाई जनतालाई सहज गरी चाहिने कर सेवा चाहिँ तिर्न सक्ने व्यवस्थापनका लागि तालिम दिने गरिरहेको छौँ भने सँगसँगै अन्य प्रशासनिक कार्यहरूमा पनि अब कर्मचारीहरूको चाहिने क्षमताको विकास गर्ने, वृद्धि विकास गर्ने, जनताहरूसँग प्रस्तुत हुँदाखेरि चाहिने कसरी सहज गरी प्रस्तुत गर्ने, उहाँहरूको वास्तवमा सामान्यभन्दा सामान्य जनताहरू हुनुहुन्छ, उहाँको समस्या के छ भन्न चाहिने सहज गरी प्रस्तुत हुने चाहिँ हामी सबै उहाँहरूले जस कर्मचारीको वृद्धि विकास, कर्मचारीको क्षमता, कर्मचारीले सहजता गरी जनताहरूका लागि चाहिने कसरी प्रस्तुत हुने, उहाँहरूको जनताको समस्या कसरी बुझ्ने र त्यसको सहज हल कुनै अब हामीले आफूले गर्न नसक्ने अवस्था छ भने त्यसको सहज हल गर्नेका निम्ति आवश्यक पर्ने सुझावहरू दिने कार्यमा हामी निरन्तर छौँ। त्यो वार्डमा सबै वडा सचिवजीहरूलाई पनि हामीले यो सम्बन्धी चाहिँ वर्षै पछि केही न केही अवार गरिरहेका हुन्छौँ, अरू कर्मचारीले गरिरहेका हुन्छौँ, सँगसँगै नगरपालिका कार्यालय क्षेत्रभित्र रहने कर्मचारीलाई पनि यो अवार भइरहेको हुन्छ। यो कार्य चाहिँ निरन्तर छ हाम्रो। अब यो चाहिँ के भने कोही कसैको चाहिँ यो व्यक्तिगत स्वभावसँग पनि धेरै कुरा रिलेटेड हुँदो रहेछ। अब मैले चाहिँ यसरी प्रस्तुत हुनुपर्छ, मैले यसरी चाहिँ जनताको सेवा गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो व्यक्तिसँग पनि धेरै कुरा चाहिँ सम्बन्धित हुन्छन्। त्यो कुरामा हामीले सँगसँगै उहाँलाई अवार गर्ने, सहज गरी कम्ती अब जनताको समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने कुरामा सहजता ल्याउन हामी निरन्तर लागिरहेका छौँ, यो चलिरहेको छ।
अन्त्यमा तत्काल नगरले गर्नुपर्ने कुनै सूचनाहरू अथवा नगरले अहिले गरिरहेका जनतालाई सुनाउनु पर्ने केही सूचनाहरू छन् भने भनिदिनुहोस् न।
यो चाहिँ अब माघ 22 गतेदेखि कक्षा 10 विद्यालयमा अध्ययनरत छात्रहरू र स्कुल अफ आवर्ट जो चाहिँ नि स्कुल जानुहुन्न त्यो 10 वर्षदेखि 14 वर्ष उमेरसम्मका किशोरीहरूलाई यो पाठेघरको मुखको क्यान्सर सम्बन्धी खोप लगाउने चाहिँ कार्यक्रम छ। यो कार्यक्रममा आफ्नो स्कुलमा हुनुहुन्छ सम्बन्धित विद्यालयले यसलाई चाहिँ सहज गरी खोप लाउने चाहिँ व्यवस्थापन गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। यसबारेमा हामी गोष्ठीहरू लगायतका विषयहरू पनि चलाइरहेका छौँ भने जो चाहिँ स्कुल आउट हुनुहुन्छ, जो 10 देखि 14 वर्ष उमेर समूहको हुनुहुन्छ, उहाँहरूलाई पनि आफ्नो अभिभावकहरूले चाहिँ त्यो खोप लाउनको निम्ति प्रेरित गरिदिनु हुन पनि म हार्दिक आह्वान गर्दछु। हाम्रो चलन के छ भने त्यो खोप चाहिँ लाउन हाम्रो कोभिडका विभिन्न चाहिँ चरणका खोपहरू डोजहरू चाहिँ लाउँदा पनि मान्छेहरू खोप नलाउने बिरामी हुन्छ भन्ने यो परम्परा छ। त्यसले गर्दा यसलाई चाहिँ अन्त्य गर्नको निम्ति सबैले यो खोपमा शरीक भई यो किशोरीहरूलाई चाहिँ पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउनको निम्ति सबै नगरवासीहरू चाहिँ लाग्न हुन म यहाँहरू सबैलाई आह्वान पनि गर्छु।
यो खोपको विषयमा यो जम्मा एकपटक मात्रै लगाइने खोप हो र यो चाहिँ खोप अहिले पहिलो चरणमा चाहिँ लागू भइरहेको छ, यो अनिवार्य लगाउनु पर्छ, अहिले 10 देखि 14 वर्षका किशोरीहरूले मात्रै लगाउने हो र यो खोप चाहिँ लगायो भने एकपटक लगायो भने पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ र यो अनिवार्य लगाउनु पर्छ भन्ने जुन महत्त्वपूर्ण सूचना यहाँले दिनुभएको छ यो पक्कै पनि शिव सताक्षी लगायत अहिले रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूले आफ्ना नानी बाबु आफ्ना नानीहरूलाई चाहिँ विशेष सहभागी गराउन हामी पनि अनुरोध गर्दछौँ।
हस्
अत्यन्तै अत्यन्तै व्यस्तताको बावजुद समय प्रदान गर्नुभयो र शिवशताक्षीका विभिन्न कुराहरू थिए र समय अभावका कारणले हामीले संक्षिप्त कुराकानी गर्न सक्यौँ। फेरि पनि सरसँग सम्पर्क गरेर अर्को कार्यक्रममा थप कुराहरू गर्ने नै छौँ। समय प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु।
हस् हजुर हस् धन्यवाद धन्यवाद।
हस् त उहाँ हुनुहुन्थ्यो शिवशताक्षी नगरपालिकाका प्रशासन शाखा प्रमुख अधिकृत दिल्ली नेपाल रेडियो भिजनसँग शिवशताक्षी खबरमा कुराकानी गर्दै। हवस् त आजलाई शिवशताक्षी खबर यति नै। हामी अर्को कार्यक्रममा फरक विषयवस्तुका साथ फरक कुराहरू लिएर पुनः उपस्थित हुने वाचा गर्दै म कार्यक्रम प्रस्तुता पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।